हुन्छ, सबैजनालाई यीशु ख्रीष्टको नाममा फेरि पनि जय मसी। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। आउनुहोस् हामी आजको वचनमा प्रवेश गर्नेछौँ। अनि आज चाहिँ हामी एउटा विषयलाई हेर्न जाँदैछौँ, अनि त्यो विषय चाहिँ बेबिलोन भन्ने हो है। अनि हामीलाई थाहा छ यो बेबिलोन चाहिँ अहिले कहाँ पर्छ त भन्दा अहिलेको इराकमा पर्दछ है। अनि हामी बेबिलोनको विषयमा आज हामी विस्तृत रूपमा हामी हेर्नेछौँ। यसै कारणले गर्दाखेरि बेबिलोन कस्तो थियो है, त्यहाँ बनेका संरचनाहरू के कस्ता थिए, यी सबै कुराहरू हामी आज हेर्नेछौँ, वचन सुन्नेछौँ। र अनि यहाँबाट हामीले के कुरालाई है मण्डलीले लिनुपर्ने शिक्षा के हो भन्ने विषयलाई पनि आज हामी हेर्नेछौँ। हुन्छ ल, अब हामीले हेर्छौँ भने बेबिलोन चाहिँ कसरी बनिएको थियो त भनेर हामीले हेर्छौँ भने है, यसको चाहिँ पर्खालहरू चाहिँ 300 फिट अग्लो। सुन्नुहोस् है, पर्खाल चाहिँ कस्तो 300 फिट अग्लो होइन, अनि यसको पर्खालको चौडाइ हुन्छ नि, चौडाइ मात्र चाहिँ 100 फिट चौडाइको के। हेर्नुहोस् त, 100 फिटको त नेपालमा रोडै छैन होइन, विदेशतिर हामीले हेर्छौँ भने चाहिँ पाउँदछौँ। तर उनीहरूको हेर्नुहोस् है, हामीले इमेजिन गर्नुपर्दछ यी सबै कुराहरू, अनि कस्तो बेबिलोन कस्तो राज्य थियो, कस्तो सिटी थियो भन्ने कुरा तब मात्र हामीले चाहिँ बुझ्न सक्दछौँ। सुन्नुहोस् है, मैले के भन्दैछु, चौडाइ चाहिँ चौडाइ है, भन्नुको मतलब त्यो वालको है त्यो पर्खालको मोटाइ चाहिँ कत्रो बनाएको रहेछ त, 100 फिट। भनेपछि यो हामीले इमेजिन गर्नको लागि, कल्पना गर्नको लागि गाह्रो छ, 100 फिट है चौडाइ। अनि यसमा चाहिँ अनि कतिवटा भने 25 वटा, एउटा जस्तै 4 वटा होइन, त्यसलाई के भन्छ रेक्ट्याङ्गल भयो भने के हुन्छ त, 4 वटा पर्खालहरू हुन्छ हुँदछ नि होइन, हो 4 वटा पर्खालहरूमा चाहिँ नि एउटा पर्खालमा 25 वटा गेट, अर्कोमा 25 25 25 गरेर चाहिँ टोटल 100 वटा गेट्सहरू चाहिँ बेबिलोनमा बनेका थिए। अनि ती सबै गेट्सहरू चाहिँ के को बनेको थियो त भन्दा एकदमै ठोस ब्रासको के, ब्रास काँसा हामीले हेऱ्यौँ नि होइन, काँसाको बनेको थियो। र अनि यति मात्र होइन, त्यहाँनिर चाहिँ नि 250 वटा भन्दा बढी चाहिँ वाच टावर्सहरू धराराहरू थिए। के थिए धराराहरू, ताकि ती सबैलाई चाहिँ अब अवलोकन गर्न पाओस् भनेर होइन, बाहिर के हुँदैछ भन्ने कुराहरू बुझ्न पाओस् भनेर चाहिँ नि 250 वटा भन्दा बढी धराराहरू पनि उनीहरूले निर्माण गरेका थिए होइन। अनि अर्को एकदम विशेष कुरा चाहिँ के हो भने नि, बेबिलोनको जुन हामीले युफ्रेटिस रिभर भने हामीले सुनेका छौँ नि होइन, युफ्रेटिस रिभर, युफ्रेटिस चाहिँ ठ्याक्कै बेबिलोन सिटीको बिचमा भएर चाहिँ बग्दथ्यो। हेर्नुहोस् त कत्रो थियो, कत्रो छ रिभर युफ्रेटिस, त्यो रिभर युफ्रेटिस नै बिचमा भएर चाहिँ बेबिलोन सिटीको बिचबाट भएर चाहिँ जाँदथ्यो। तपाईँहरूले यहाँ पिक्चरमा पनि देख्न सक्नुहुन्छ, यो चाहिँ इमेजिन गरेर बनाइएको भयो होइन। तर हामीले हेर्छौँ भने रिभर कत्रो हुन्छ होइन, तर त्यो रिभर पनि चाहिँ सिटीको बिचमा पारेर चाहिँ अनि साइड साइडमा सिटी होइन, यसरी चाहिँ बनाइएको थियो। अब यसरी किन बनाइयो त भन्दाखेरि यसमा पनि केही कुराहरू छ क्या, किन त भन्दाखेरि राजा नबुकदनेजरले चाहिँ विवाह गर्दै गर्दाखेरि चाहिँ उसले चाहिँ एकदमै कोल्ड कन्ट्रीको क्या, चिसो देशको चाहिँ अब रानी चाहिँ बिहे गरेर चाहिँ ल्याउनु भयो होइन। ल्याउनु भएपछि त अब इराक त अब डेजर्ट मरुभूमि भएको ठाउँ हो होइन, गर्मी ठाउँ हो, अब यस्तो गर्मी भयो म त बस्दिनँ माइत जान्छु भनेर भन्न थालिसकेपछि चाहिँ अब राजाले चाहिँ अब एकदमै प्रेम गर्ने भएको कारणले गर्दा उसले चाहिँ के गरे त भन्दाखेरि ल ठिकै छ भनेर रिभर युफ्रेटिसलाई बिचमा पारेर ठुलो सहर निर्माण गरे क्या। अनि त्यो सहर चाहिँ के हो, बेबिलोन सिटी हो। अनि त्यसरी चाहिँ ठुलो निर्माण भयो। अनि त्यसको साथसाथै अनि बेबिलोन अब जहाँ चाहिँ रुखहरू धेरै पाइन्छ नि त्यो ठाउँ चाहिँ कति के हुन्छ त भन्दाखेरि अलिकति गर्मी कम हुन्छ क्या, चिसो चिसो हुन्छ नि त होइन, त्यसै भएको कारणले गर्दा चाहिँ रुखहरू ट्रिज प्लान्ट्सहरू सबै कुराहरू चाहिँ रोपे। र त्यहाँनिर रोपेको सबै कुराहरू चाहिँ जब अनि त्यो चाहिँ के पनि हुन थाल्यो भने सात आश्चर्य कर्महरू मध्येको एक बनिन पुग्यो क्या। त्यो चाहिँ के थियो त भन्दा ह्याङ्गिङ गार्डन, जुन चाहिँ बेबिलोन सिटीमा थियो। ह्याङ्गिङ गार्डन सुन्नुभएको छ नि होइन? सेभेन वन्डर्स अफ द वर्ल्डमा पर्ने एउटा चाहिँ के पनि पर्छ, ह्याङ्गिङ गार्डन पनि पर्दछ। हेर्नुहोस् त, अनि यहाँ चाहिँ यसरी चाहिँ गार्डन पनि बनाइयो। अब यति मात्र नभएर चाहिँ बेबिलोनलाई चाहिँ सुन्नुहोस् है, बेबिलोनलाई चाहिँ सिटी अफ गोल्ड भनेर पनि चिनिन्छ है। सुनै सुन, सुनै सुनको कर उठाउँदथ्यो भनेर चाहिँ है यसैया 14 चारमा हामी पाउँदछौँ। र साथसाथै हामीलाई एकदमै थाहा भएको एउटा घटना छ, जुन चाहिँ दानियल 3 अध्यायमा राजा नबुकदनेजरले चाहिँ के बनाए त भन्दाखेरि 90 फिट है अग्लो उचाइ अनि चौडाइ फेरि 9 फिट भएको चाहिँ के बनाए, सुनको मूर्ति बनाए हो। मूर्ति बनाएर अनि मूर्ति बनाएर चाहिँ के गरे त भन्दा उनीहरूलाई चाहिँ सबैलाई चाहिँ के गर्न लगाए, अब ढोग्नुपर्छ भनेर ढोग्न पनि लगाएको घटना हामीलाई थाहा छ होइन र? हामी 3 अध्यायमा, दानियल 3 अध्यायमा यो घटनालाई हामी पाउँदछौँ। अब यसको मतलब हेर्नुहोस् त, त्यो सलिड हो क्या, त्यो चाहिँ ठोस सुनको बनाइएको थियो। अब हिसाब लगाउँदा हामी 90 फिट कत्रो हुन्छ, यो 9 फिटको होइन, 9 फिट यत्रो हुन्छ भने यसको 10 गुणा कत्रो हुन्छ, कत्रो हुन्छ होला त्यत्रो हाइटको होइन, अनि चौडाइ कत्रो 9 फिटको भनेपछि लगभग यति नै यत्रो। हेर्नुहोस् त, हामी इमेजिन गरौँ त, यत्रो नै चौडाइ भयो भने सुनको खाँबो जस्तो पुरा ठोस सुनको खाँबो बनाउँदाखेरि कति सुन जान्छ होला होइन र? हो, बेबिलोन चाहिँ यस्तो एकदमै ग्रान्डोर क्या, एकदमै एकदमै यस्तो सिटी चाहिँ थियो है। तर यो सिटीलाई चाहिँ सुन्नुहोस् है, यो सिटीलाई चाहिँ के गर्यो त, कसले क्याप्चर गर्यो त भन्दाखेरि यो सिटीलाई चाहिँ किङ साइरस, नेपालीमा चाहिँ तपाईँहरू नझुकिनु होला, नेपालीमा चाहिँ राजा कोरेस भनेर लेखिएको हामी पाउँदछौँ, कोरेस राजा। ठिक छ, अङ्ग्रेजीमा साइरस, नेपालीमा कोरेस लेखिएको छ। अब कोरेस राजाले चाहिँ के गरे त भन्दाखेरि, कोरेस राजाले चाहिँ सिटी अफ बेबिलोनलाई चाहिँ क्याप्चर गरे। अब कसरी त भनेर हामीले हेर्छौँ भने नि, राजाले चाहिँ सोचे, अब हेर्नुहोस् है, एकदमै धेरै समय सोचे, अब कसरी कसरी चाहिँ मैले जित्न सक्छु त बेबिलोनलाई होइन, बेबिलोन राज्यलाई कसरी चाहिँ मैले जित्न सक्छु भनेर उसले चाहिँ धेरै सोचे। अनि यहाँनिर अब हामीले हेर्छौँ भने उसले चाहिँ के गरे त भन्दाखेरि, बेबिलोन राज्य कस्तो थियो, अघि नै मैले भनिहालेँ, पर्खाल कत्रो थियो, पर्खाल 100 फिटको चौडाइ हो, त्यसपछि 300 फिट अग्लो, त्यसपछि कन्टिन्युस पानी बग्ने भएको कारणले गर्दा त्यहाँबाट रिभरबाट मान्छे तरेर जान नसक्ने होइन, एकदमै कठिन थियो क्या बेबिलोन सहरलाई क्याप्चर गर्नको लागि, डिस्ट्रोय गर्नको लागि चाहिँ एकदमै 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 कठिन थियो। त्यही भएको कारणले गर्दा कसैले पनि बेबिलोन सहरलाई चाहिँ कब्जा गर्ने आँटसम्म पनि गर्दैन थियो क्या। यति धेरै वाच टावर्स होइन, सैनिकहरू तैनात हुने, त्यो भएको कारणले गर्दाखेरि चाहिँ एकदमै गाह्रो थियो। अनि उसले सोच्दा सोच्दा विकनेस चाहिँ उसले चाहिँ पत्ता लगाए क्या, कसरी चाहिँ मैले जित्न सक्छु त भने चाहिँ विकनेस पत्ता लगाए। त्यो विकनेस चाहिँ के थियो त भन्दाखेरि, कन्टिन्युस पानी बग्ने भएको कारणले गर्दा पानी बग्ने ठाउँमा चाहिँ अब यहाँबाट आउन सक्दैन है सेनाहरू भनेर चाहिँ त्यो ठाउँमा चाहिँ के सेक्युरिटी हुन्न थियो क्या, बुझ्दै हुनुहुन्छ। अनि राजाले के गर्न लगाए त भन्दा, पुरा खन्न लगायो, अब नहर खन्न लगायो क्या, ताकि त्यो रिभर युफ्रेटिसलाई नै चाहिँ के गर्ने, बङ्गाइदिने, मोड दिनको लागि चाहिँ नि पुरै युफ्रेटिस नदीको वरिपरि चाहिँ नहर खन्न लगाए। नहर खन्दै गर्दाखेरि चाहिँ नि बेलसेजरले चाहिँ देखे क्या, अब यो समयसम्म चाहिँ के भइसकेको छ, राजा नबुकदनेजरको मृत्यु भएर बेलसेजर अरू आइसकेको छ क्या यहाँनिर। अब बेलसेजरले देखे, बेलसेजरले देखिसकेपछि कस्तो मूर्खहरू, के खन्दैछन् यिनीहरू, के गर्दैछन् यो होइन, के गर्न लगाए यिनीहरूले भनेर चाहिँ नि, मूर्ख मान्छेहरू, हाम्रो सहरलाई चाहिँ कसैले पनि क्याप्चर गर्न सक्दैन, हामी चाहिँ त्यो सेक्युरिटीमा हामी त्यति बलियो छौँ भनेर चाहिँ नि ऊ चाहिँ एकदमै गदगद भएर चाहिँ ऊ चाहिँ भित्र महलभित्र जाँदछ होइन, अनि महलमा गएर चाहिँ उसले के गर्न थाल्दछ, ठुलो पार्टी दिन्छ क्या, कसैले हामीलाई जित्न सक्दैन, केही गर्न सक्दैन भनेर चाहिँ ठुलो पार्टी दिँदछ। जुन घटना चाहिँ अब बल्ल हामी दानियल 5 अध्यायमा आएर हामी पाउँदछ, बुझ्दै हुनुहुन्छ, दानियल 5 अध्यायलाई आएर चाहिँ जोड्दछ। आउनुहोस् हामी दानियल 5:1 हामी हेर्नेछौँ। ब्रदर जोएल पढिदिनुहोस् त 5:1।
राजा बेल सदरले आफ्ना प्रधानहरूमध्ये 1,000 जनाका निम्ति एउटा ठुलो भोज लगाए र ती 1,000 जनाको सामु दातमध्ये थिए।
हेर्नुहोस् त है, अब यहाँ के गरे त मक्ख परे है, अब केही गर्न सक्दैन हामीलाई भनेर गएर चाहिँ प्रधानहरूलाई चाहिँ के गरे, अब उसले भोज दिए, अनि के गर्न लागे, भोज दिएर चाहिँ दाख मध्य पिए। अब 2-3 पद पढिदिनुहोस् त।
बेल सजरले दाख मध्य चाख्दै गर्दा तिनका पिता नबुकदनेस्सरले युरुसलेममा भएको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडाहरूबाट राजाले तिनका प्रधानहरूले तिनका पत्नीहरू र तिनका उपपत्नीहरूले पिउन भन्नेहरूले तिनले ती भाँडाकुँडाहरू ल्याउने आगे गरे। अब तिनीहरूले ती सुनका भाँडाकुँडाहरू ल्याए, जुन भाँडाकुँडाहरू चाहिँ यरुसलेममा भएको परमेश्वरको भवनको मन्दिरबाट ल्याइएका थिए। अनि राजाले तिनका प्रधानहरूले तिनका पत्नीका पत्नीहरू र तिनका उपपत्नीहरू ल्याएबाट दिए।
हेर्नुहोस् त, अनि यहाँ उसले यति घमण्डले फुले कि उसले ठुलो गलत काम गर्न पुगे क्या है। उसले के गरे त भन्दाखेरि, जुन यरुसलेमबाट चाहिँ नि है राजा नबुकदनेजर राजाको पालोमा चाहिँ कैद गरेर लिएर आएको सरसामान, जुन चाहिँ है मन्दिरमा चलाउने भाँडाकुँडाहरूमा चाहिँ के गरे ल्याओ भनेर चाहिँ भाँडी भाँडाकुँडामा चाहिँ के गरे त उनीहरूले दाख मद्द पिए। सुन्दै हुनुहुन्छ, सुनको भाँडाहरू चलाइन्थे नि होइन, हामीलाई थाहा छ परमेश्वरको सुनको भाँडाहरू चाहिँ कति पवित्र राख्नु पर्दथ्यो भन्ने कुरा हामीलाई थाहा छ नि, ट्याबर्नेकलमा चलाउने कुराहरू। तर उनीहरूले के गरे त भन्दाखेरि दाख मद्द पिउनको लागि हो उनीहरूले चलाए, उनीहरूले चलाए। त्यसपछि पाँच 4 पद
तिनीहरूले दाख मध्ये पिए र अनि सुन चाँदी पितल फलाम काठ र ढुङ्गाका देउताहरू प्रशंसा गरे।
हेर्नुहोस् त के गरे नि, पिएर चाहिँ होइन काठ सुन चाँदी फलामको चाहिँ उनीहरूले प्रशंसा गरे। अब त्यो घमण्डले फुलेर ती काम गर्ने साथै चाहिँ नि परमेश्वरको न्याय चाहिँ त्यहाँनिर आएको हामी पाउँदछौँ। अब सिस्टर रोमी पढिदिनुहोस् त 5 पद। प्लस्तरमाथि
अनि राजाले हातको त्यो भाग देखे जसले लेखिरहेको थियो, तब राजाको चेहराको रङ हुयो र तिनका विचारहरूले तिनलाई विचलित पारे। त्यसैले तिनको कम्मरका चोलीहरू टुक्रा भएर घुँडाहरू एक अर्कासँग ठक ठक ठोकिन थाले।
हेर्नुहोस् त, अब यहाँ के भयो त भन्दा, त्यो हुने बित्तिकै त्यस्तै घडीमै हेर्नुहोस् है, जब उनीहरू पिउँदै थिए नि दाखमध त्यही घडीमै चाहिँ के भयो त भन्दाखेरि, एउटा हात देखियो हो, अनि त्यसपछि हातले चाहिँ के गर्न थाले त, हातको औँलाले चाहिँ भित्तामा लेख्न थाल्यो हो, के लेख्न थाल्यो, भित्तामा लेख्न थाल्यो, कहाँ भित्तामा। अनि त्यो भएको जब राजाले देखे नि होइन, राजाको पुरै त्यो है दाखमध पिएर बसेको जुन त्यो हुन्छ नि त्यो जोसमा, त्यो अवस्थाबाट चाहिँ ऊ चाहिँ झसङ झुसुङ भएर एकदमै अब भ्युजेको सरह चाहिँ भयो के, मान्छे तर्स्यो भने के हुन्छ एकदमै होइन, त्यस्तै भयो। अनि उसको कम्मरै के भयो अरे भनेछ, त्यहाँनिर कम्मरका हेर्नु त कम्मरका जोर्नीहरू खुकुला भयो अरे क्या, अब डराएर क्या, अब अनि घुँडाहरू चाहिँ ठोकिन थाले, यस्तो ठोकिन्छ नि होइन, काम छ नि, एकदम कामे, एकदम डराए के, अनि त्यस्तो भयो। अब त्यो हुने बित्तिकै चाहिँ अब के हुँदछ त भन्दाखेरि, राजाले चाहिँ अब सबै हेर्नुहोस् है, त्यसपछि तपाईँहरूले 7 पदमा पाउनुहुन्छ, ज्योतिषीहरू कल्दीहरूलाई जोखना हेर्नेहरू सबै सबैलाई चाहिँ अब बोलाऊ भनेर चाहिँ राजा ठुलो स्वरले कराउँदछन्। अनि बोलाए बोलाएर चाहिँ जसले यसको यो लेखेको शब्दको अर्थ के हो भनेर बुझाउँदछन्। तिनीहरूलाई चाहिँ बैजनी रङ है को बैजनी वस्त्र पनि पहिराइनेछ, सुनको चेन पनि लगाइनेछ र साथसाथै तेस्रो प्रधान व्यक्ति बन्नेछ, राज्यकै तेस्रो प्रधान बनिनेछ भनेर चाहिँ भने घोषणा गरे। आए सबैजना आए, तर कसैले पनि त्यसको अर्थ चाहिँ खुलाउन सकेनन्। अब त्यसो हुँदाखेरि चाहिँ अब रानी चाहिँ महलभित्र जुन त्यो ठाउँमा आउँछिन् के, अनि आएर चाहिँ उसले के भन्छिन् त भन्दाखेरि नि दानियल भन्ने एउटा व्यक्ति छन् जोसँग चाहिँ परमेश्वरको आत्मा छ होइन, उसले चाहिँ नि नबुकदनेजरको पालामा पनि अर्थहरू सपनाको अर्थहरू चाहिँ उसले बताइदिएका थिए, उसले चाहिँ बताउन सक्छ होइन भनेर चाहिँ अनि के गरिन्छ त भन्दा उसलाई दानियललाई बोलाइन्छ। ठिक छ, दानियललाई बोलाइन्छ अनि दानियलले चाहिँ अब के गर्नेछन् त, दानियलले के गर्नेछन्, अनि ती सबै अर्थहरू चाहिँ नि दानियलले चाहिँ बताइदिएको हामी पाउँदछौँ। हेर्नुहोस् है, ती सबै कुराहरू चाहिँ बताइदिएको हामी पाउँदछौँ। अब हामी कुन कुरालाई अब हामी हेर्नेछौँ भने 25 पददेखि हामी पढ्नेछौँ। 25 पद पढिदिनुहोस् त ब्रदर अमर, 25, 26, 5 27 र 28 पद पनि हामी हेर्नेछौँ।
अनि त्यो लेखिएको लेख जो यो हो मैले उपस्थित त्यस कुराको अर्थ यो मैले परमेश्वरले तपाईँको राज्य कम्ती गर्नु र त्यसको अन्त गर्नु भयो तकेल तराजुमा तपाईँ तौलिनुभएको र कम्ती कति पाएको भयो परेस तपाईँको राज्य टिपिएको छ अनि माथिहरू र
परेश्वरहरूलाई। हेर्नुहोस् त त्यहाँ लेखेको कुरा चाहिँ के रहेछ त भन्दाखेरि मने टक्यौ उपर्सिन भन्ने शब्द लेखिएको रहेछ, अनि जुन कुरा चाहिँ दानियलले चाहिँ त्यसको अर्थ के गरिदिए, अर्थ खुलाइदिए। अनि मनेको अर्थ चाहिँ के रहेछ त भन्दा परमेश्वरले तपाईँको राज्य गन्ती गर्नुभएको छ हो, परमेश्वरले चाहिँ के गर्नुभयो उसको राज्यलाई चाहिँ गन्ती गर्नुभयो र अब त्यो अन्त्य गर्नुभएको छ, अब पुग्यो अब हो, के गर्यो समय दिँदा दिँदा पनि घमण्डबाट चाहिँ ऊ चाहिँ के गरेनन् त भन्दाखेरि मै नै हो भनेर चाहिँ घमण्ड धेरै गरे होइन, र परमेश्वरको कुरामा चाहिँ ऊ अति हट्टी भए। अब हेर्नुहोस् त यहाँ हामीले के कुरालाई पाउँदछौँ भने नि, यहाँ हामीले हेर्छौँ भने राजा जुन राजा नबुकदनेजरले चाहिँ नि 7 वर्ष चाहिँ नि पशु जस्तो भएर बिताएको घटना चाहिँ नि बेलसेजरलाई पनि थाहा थियो कि, बुझ्दै हुनुहुन्छ, बेलसेजरलाई के थाहा थियो अरे नबुकदनेजर राजा चाहिँ पशु जस्तो भएर 7 वर्षसम्म बिताएको घटना बेलसेजरलाई पनि थाहा थियो, अनि बेलसे अनि त्यसपछि नबुकदनेजर राजाले चाहिँ अब तपाईँले नै राज्य जसलाई दिन चाहनुहुन्छ उसलाई नै दिनुहुन्छ भन्ने कुरा चाहिँ नि कन्फेस गरेको घटना पनि थाहा थियो, र यति कुरा थाहा हुँदा हुँदा पनि बेलसेजर चाहिँ घमण्ड भएर चाहिँ के गरे त परमेश्वरको विरुद्धमा गए नि त, यसै कारणले गर्दाखेरि चाहिँ के भयो त त्यहाँ मनेको अर्थ के हो, अब परमेश्वरले गन्ती गर्नुभएको छ अब त्यसलाई अन्त गर्नुभएको छ, अब राज्य चाहिँ अब अन्त भयो अब भनेर चाहिँ लेखेको मनेको अर्थ। ठिक छ, अब तकेलको अर्थ चाहिँ के हो, परमेश्वरले तपाईँलाई तौलाउनु भयो ठिक्क आएको भए अथवा बढी आएको भए त हुन्थ्यो तर के भयो घटी पाइनु भएको छ हो, परमेश्वरले जुन कुरा चाहनु भएको थियो नि त्यो चाहिँ भएन। अनि उपर्सिनको अर्थ चाहिँ के लेखेको छ, परमेश्वरको तपाईँको राज्य टुक्रिएको छ र अनि मादी र फरेसीहरूलाई दिएको छ, बुझ्दै हुनुहुन्छ कसलाई दियो अब त्यो राज्य टुक्रेर, मादी र फरेसीहरूलाई दियो। अब 30 पद र 31 पदमा हामीले हेर्छौँ भने नि त्यहाँ के लेखिएको छ हेर्नुहोस् है, त्यही रात कल्दीहरूका राजा, त्यही रात अरू रात हो होइन, जुन रातमा तिनीहरूले पिउँदै थिए अनि जुन समयमा नि हात आएर लेख्यो नि, त्यही समयमा अथवा त्यही रात नै के भयो, कल्दीहरूका राजा बेलसेजर मारिए अनि मादी दाराले 62 वर्षको उमेरमा त्यो राज्य लिए। हेर्नुहोस् है, त्यही रातमा चाहिँ उनीहरूको जजमेन्ट भयो, के भयो, के भयो, जजमेन्ट भयो। अब हामीले हेर्छौँ भने सुन्नुहोस् है, अघि मैले भने नि होइन, अन्तिममा चाहिँ उसले राजाले चाहिँ के पाए त भन्दाखेरि क्लु पाए भनेर हामीले हेरेका थियौँ नि, त्यो क्लु चाहिँ विकनेस चाहिँ के हो त भन्दाखेरि पानीबाट भएर जाने कुरा हो, जुन कुरा चाहिँ उसको दिमागमा चाहिँ परमेश्वरले नै दिनुभएको हो क्या, किन, किनभने ऊ जन्मनुभन्दा कयौँ वर्ष अगाडि नै होइन उसको बारेमा, कोरेस राजाको बारेमा चाहिँ नि अगमवाणी कहिएको थियो, आमेन, बुझ्दै हुनुहुन्छ, त्यो चाहिँ उसको दिमागमा त आयो तर कसले दिनुभयो त भन्दा परमेश्वरले नै दिनुभएको, त्यो बाटो चाहिँ खोलिदिनु भएको। आउनुहोस् हामी यसैया 44:27 हेर्नेछौँ, सिस्टर मुनालाई यसैया 44:27 पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
जसले गहिरो सागरलाई भन्नुहुन्छ सुकी जा अनि म तेरा नदीहरू सुकाउनेछु,
के हो, म तेरा नदीहरू सुकाउनेछु, त्योभन्दा तलको पद पनि पढिदिनुहोस् त 28 कसको बारेमा भनिएको हो त यो,
कोरेसको विषयमा, ऊ मेरो जोतालो हो, उसले मेरो सारा शुभेच्छा पुरा गर्नेछ भन्नुहुन्छ अनि यरूशलेमलाई त निर्माण गरिनेछ भन्नुहुन्छ र मन्दिरलाई तेरो जग बसालिनेछ भन्नुहुन्छ।
कसको बारेमा भन्नुभएको रहेछ यो, कोरेस, ठिक छ, भनेपछि यो सुकिनेछ, सबै कुराहरू चाहिँ यो पहिले नै अगमवाणी भइसकेको कुरा हो क्या, अनि त्यही अगमवाणी पुरा हुनको निम्ति परमेश्वरले कोरेस राजालाई के गर्नुभयो, त्यो आइडिया चाहिँ परमेश्वर स्वयंले चाहिँ दिनुभयो, बुझ्दै हुनुहुन्छ। र आउनुहोस् हामी अर्को पद पनि हेर्नेछौँ, यसै या 44:28 पढिदिनुहोस् त, हाम्रो ब्रदर जोएल पढाइदिनुहोस् त, 44:28 हामीले भर्खर हेऱ्यौँ है, 24 पढिदिनुहोस् त, हजुर। हजुर त्यो होइन, यस्तै या 44:24 अनि त्यसपछि 27 अघि हामीले भर्खरै पढ्यौँ हो, जसले गहिरो सागरलाई भन्नुहुन्छ सुकी जा, ठिक छ, अनि म तेरा नदीहरू सुकाउनेछु भनेर यहाँ लेखिएको छ। अझै हामी 45 अब 1-2 हामी पढ्नेछौँ, 45:1-2 पढिदिनुहोस् त, यसैकै हामी त्यहाँ प्रष्टै पाउँदछौँ।
परमप्रभु आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्नुहुन्छ, जसको दाहिने हात जाति जातिलाई उसको सामु दबाई राख्नलाई मैले समातेको छु अनि उसको सामु दुई खापा भएका ढोकाहरू खोल्नलाई म राजा कमल कुलो बाँड्नेछु र मूल ढोकाहरू बन्द गरिने छैन, म चाहिँ तिम्रो अघि अघि जानेछु र खाल्डाहरू समतल पार्नेछु, तलका ढोकाहरू म तोड्नेछु र फलामका अग्लाहरू काटेर टुक्रा टुक्रा पार्नेछु।
यो चाहिँ अगमवाणी थियो, हेर्नुहोस् त, देख्दै हुनुहुन्छ, जुन जे कुरा कोरेस राजाले गरेर गए नि यी सबै कुरा चाहिँ परमेश्वरले नै पहिले नै अगमवाणीमा भन्नुभएको थियो र त्यही आइडिया परमेश्वरले कोरेस राजाको दिमागमा हालिदिनु भयो र कोरेस राजा चाहिँ के गरे, त्यहाँभित्र प्रवेश गरे र बेबिलोनलाई चाहिँ तहस नहस गरिदिए, ठिक छ, परमेश्वर स्वयंले चाहिँ त्यो कुरा चाहिँ दिनुभएको हो। अब हामीले अहिले जति पनि कुराहरूलाई हेऱ्यौँ नि यी सबै कुराहरू चाहिँ बेबिलोनको बारेमा हामीले हेऱ्यौँ, ठिक छ। अब यसबाट हामीले के शिक्षा पाउँदछौँ त, यसबाट हामीले के शिक्षा पाउँदछौँ भन्ने कुरा चाहिँ अब हामी हेर्नेछौँ। हामीले हेर्छौँ भने बेबिलोन भन्ने कुरा चाहिँ नि, बेबिलोन सबैभन्दा पहिले कहाँनिर पाउँदछौँ बेबिलोन भन्ने शब्द, हामीलाई थाहा छ उत्पत्तिको पुस्तकमा हामी पाउँदछौँ, उत्पत्ति 10 अध्याय हो, त्यहाँनिर बाबेलको धरारा भनेर भनिएको छ। अब त्यहाँ चाहिँ के भयो त भन्दा, एउटा मैदानमा आइपुगेपछि सबैजना मिलेर चाहिँ ठुलो धरारा बनाउने चेष्टा गरेर बनाए, अनि त्यसो हुँदै गर्दाखेरि चाहिँ परमेश्वरले के गर्नुभयो, उनीहरूको भाषाहरूलाई खलबलाइदिनु भयो। सुन्नुहोस् है, एकदमै महत्त्वपूर्ण कुरा भन्दैछु, भाषाहरूलाई चाहिँ खलबलाइदिनु भयो, र त्यसपछि उनीहरूले त्यो पुरै बाबेलको त्यो धरारा चाहिँ के गर्न कम्प्लिट हुन पाएनन् हो। अनि त्यसपछि अनि त्यो धराराको नाम राखियो, त्यो चाहिँ के राखियो त भन्दाखेरि बाबेलको धरारा। किन बाबेलको अर्थ चाहिँ के हो त भन्दा, इट्स अ कन्फ्युजन के, बाबेलको अर्थ चाहिँ के हो, कन्फ्युजन हो, के हो, कन्फ्युजन। अब सुन्नुहोस् है, हामीले हेऱ्यौँ उत्पत्तिमा भएको त्यो बाबेल पनि के भएको छ, डिस्ट्रोइड भइसकेको छ, खतम भइसकेको छ। अनि त्यसपछि हामीले अर्को के कुरालाई हेऱ्यौँ त भन्दा, जुन राज्य हो बेबिलोन किङडम थियो नि होइन, 5 वटा हो, फिफ्थ युनिभर्सल किङडम हामीले जुन हेऱ्यौँ, त्यो फिफ्थ युनिभर्सल किङडमको सबैभन्दा पहिलो किङडम कुन थियो, बेबिलोन। भने चाहिँ यो बेबिलोन किङडम पनि चाहिँ के भइसकेको छ त भन्दा, दोस्रो अर्को किङडमले चाहिँ सकाइसकेको छ, ठिक छ। तर बाइबलमा हामीले हेर्छौँ भने अझै अर्को बेबिलोनको बारेमा पनि बाइबलले चाहिँ बताउँदछ क्या, बुझ्दै हुनुहुन्छ। दुईवटा बेबिलोन त खतम भइसक्यो, तर पनि अझ अर्को बेबिलोनको बारेमा नि बाइबलले हामीलाई बताउँदछ। अब त्यो बेबिलोन चाहिँ के हो, आउनुहोस् हामी हेर्नेछौँ। र त्यो बेबिलोन कहाँ छ त भन्दाखेरि, प्रकाश 17:1-5 हामी पाउँदछौँ। अनि म हाम्रो ब्रदर अमरलाई प्रकाश 17:1-5 पद पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु।
तर उनले मलाई भने, यसो भन्दै मसँग कुरा गरे, यहाँ आऊ, म तिमीलाई धेरै पानीमाथि बस्ने प्लेस, महावेश्यमाथिको न्याय देखाउँछु, जससँग पृथ्वीका राजाहरूले विचार गरे, जसको विचार मनले पृथ्वीमाथि बस्ने मन भयो, तब उनले मलाई आत्मामा एउटा अजर स्थानमा लगाउनु, अनि नेताका नामहरू 7 टाउका र 10 सिन भएको एउटा सिन्दुरे रङको पशुमाथि मैले एउटा स्त्रीलाई बसिरहेको थिएँ, अनि त्यो स्त्री वैज्ञानिक र सिन्दुरे रङको वस्त्र खोलिदिई, अनि सुन रत्नहरू र मोतीहरूले सिँगारिएको त्यसको हातमा लाग्दा कुराहरूले र त्यसको विचारको अशुद्धताले भनिएको एउटा सुनको पछुरा थियो, अनि त्यसको विधामा एउटा नाम लेखेका थिए, रहस्य महान बेबिलोन, देशहरू र पृथ्वीका लाग्दा कुराहरू।
हेर्नुहोस् त, यहाँनिर हामीले हेर्छौँ भने नि बेबिलोन, यहाँ चाहिँ के भनेको छ, यो चाहिँ मिस्ट्री अफ बेबिलोन भनेको छ हो, यहाँनिर रहस्य महान बेबिलोन भनेको छ नि होइन, हो महान बेबिलोन, मिस्ट्री अफ बेबिलोन भनेर भनिएको छ। अब यो बेबिलोन के हो त हामीले बुझ्नुपर्ने हुँदछ, सुन्दै हुनुहुन्छ। दुईवटा बेबिलोन त गइसकेको छ, अनि बेबिलोनको अर्थ हामीलाई थाहा भइसकेको छ, बाइबलमा बेबिलोनको अर्थ चाहिँ कन्फ्युजन हो, यो पनि हामीले चाल पाइसकेका छौँ। अब म तपाईँहरूलाई केही सिमिल्यारिटिजहरू बताउन चाहन्छु, सुन्नुहोस् है, सिमिल्यारिटिज चाहिँ के हो त भन्दाखेरि, यो बेबिलोन सहर थियो नि, बेबिलोन सिटी जुन अघि भएर हामीले हेऱ्यौँ, नबुकदनेजर राजाको कुराहरू गर्दै गर्दा, बेलसेजरको कुरा गर्दै गर्दा हामीले जुन बेबिलोन सिटी हेऱ्यौँ त्यो पनि पानीमा अवस्थित भएको थियो, हो कि होइन? पानीमा हो। अब यहाँ हेर्नु, यहाँ हेर्नुहोस् त, यो मिस्ट्री अफ बेबिलोन पनि कहाँनिर बसेको थिए? हो, हेर्नुहोस् है, सिमिल्यारिटिज हेर्नुहोस् है। अनि दोस्रो कुरा यहाँ के भनेको छ, त्यहाँ पनि त पुरै व्यभिचारका कुराहरू, अशुद्धताका कुराहरू हुँदथे हो बेबिलोन सहरमा। यहाँ पनि के भइसके भइराखेको छ, यहाँनिर यहाँ पनि के भनिएको छ, व्यभिचार गरिराखेको कुरा यहाँ बताइएको छ। दोस्रो सिमिल्यारिटिज हेर्नुहोस् है। तेस्रो, यिनीहरू के गरिराखेका थिए त्यहाँनिर, मद्य पिइराखेका थिए नि, हो कि होइन? यहाँ पनि के भनेको छ, प्रकाशको पुस्तकमा पनि दाख मद्यले मत्त भएको भनेर लेखेको छ। अब हेर्नुहोस् है अर्को, त्यहाँ के को कचौरामा खाँदै थिए, सुनको कचौरा। यहाँ के थियो, यहाँ यहाँ पनि प्रकाश सत्रमा नि के लेखेको छ, चारमा, चारमा अशुद्धताले भरिएको एउटा सुनको कचौरा थियो। हेर्नुहोस् त, सुनकै कचौरा छ यहाँ पनि, देख्दै देख्नुभयो नि सिमिल्यारिटिज। हो, अब यसको यी सबै कुराहरूको अर्थ के हो, यो कुराहरूलाई हामी हेर्नेछौँ। अब सबैभन्दा पहिले बेबिलोन भनेको चाहिँ कन्फ्युजन हो भन्ने कुरालाई हामीले बुझिसकेका छौँ, होइन? बेबिलोनको अर्थ चाहिँ के रहेछ, कन्फ्युजन। अहिले जुन कुराहरू मैले सिमिल्यारिटिजको कुराहरू बताएँ, ती सबै कुराहरू चाहिँ म तपाईँहरूलाई एकैछिन पछि बताउने नै छु। अब हेर्नुहोस् है, त्योभन्दा अगाडि, अब बेबिलोन सहर चाहिँ कस्तो थियो अरे, पानी हरेक समय पानी बग्ने भएको कारणले गर्दा उनीहरूलाई बाहिरको कुरा कुनै वास्तै थिएन के, जति पनि कुराहरू छन् उनीहरू सेल्फ सफिसियन्सी, पानी वालछ्याल भएपछि यिनीहरूले बाली नाली सबै कुरा लगाउन पाउँदथे। सबै कुरा भएको कारणले गर्दा चाहिँ यिनीहरू के थिए, मस्त, भित्र नै मस्त थिए क्या, ठिक छ? भित्र नै मस्त भएको कारणले गर्दाखेरि चाहिँ के भयो त भन्दा, बाहिर के भइरहेछ केही कुराको वास्तै थिएन क्या यिनीहरूलाई। बाहिर के भइरहेको थियो, अरूले चाहिँ नहरलाई खनेर, नहरलाई चाहिँ होइन, यिनीहरूको पुरै सिटीलाई क्याप्चर गर्ने प्लान बनाइराखेका थिए, भने यिनीहरू चाहिँ भित्र सेल्फ सफिसियन्सी सबै कुरा पुगेको कारणले चाहिँ मस्त थिए। यति कुरा अब हामीले बुझौँ। अब यति कुरा बुझिसकेपछि अर्को हामीले एकदमै बुझ्नुपर्ने अर्को कुरा चाहिँ के छ त भन्दाखेरि, अब यो वुमन चाहिँ को हो त, यो वुमन को भन्ने कुरा बुझ्नुपर्दछ क्या हामीले यो बुझ्नको लागि। बेबिलोनको अर्थ हामीले बुझ्यौँ, इट्स अ कन्फ्युजन हो। अब यो स्त्री ले चाहिँ के कुरालाई जनाउँदछ त भनेर हेर्नुपर्ने हुँदछ। स्त्रीले बाइबलमा के कुरालाई जनाउँदछ, मण्डली हो, मण्डली। हामीले कहाँ हेऱ्यौँ, दोस्रो करन्थी 11:2 हामीले हेर्छौँ भने चाहिँ त्यहाँ स्त्री भन्ने शब्द चलाएको छ। अब यो स्त्री मण्डली, मण्डली चाहिँ कोसँग चाहिँ इङ्गेज भइसकेको छ, येशूसँग, भने चाहिँ येशूसँग इङ्गेज भइसकेको छ। विवाह कहिले हुँदछ, एट द सेकेन्ड कमिङ, विवाह हुने कुरा छ नि त, होइन? तर यो स्त्री चाहिँ के हुँदैछ त हेर्नुहोस् त, विवाह अघि नै चाहिँ यहाँ के भनेको छ, व्यभिचार गरिएको कुरा छ नि त, बुझ्दै हुनुहुन्छ? त्यसो हो भने यो चाहिँ फल्स चर्च सिस्टमलाई जनाउँदछ क्या, यो जुन स्त्री हामीले हेऱ्यौँ नि, स्त्रीले चाहिँ फल्स चर्च सिस्टमलाई जनाउँदछ। यति बुझ्नुभयो नि, कसलाई जनाउने रहेछ, फल्स चर्च सिस्टमलाई जनाउँदछ। अब उसले के गरे, व्यभिचार गरे। अब व्यभिचार गरे भनेर, अब यो त सिम्बोलिक हो, व्यभिचार गर्नु भनेको चाहिँ के हो त भन्दा, मण्डली चाहिँ नि राजाहरूसँग, किङसिपसँग चाहिँ नि सम्बन्ध राखिएको कुरालाई जनाउँदछ क्या। येशूसँगै अब चाहिँ के हुनुपर्ने हो, मण्डलीले इङ्गेज भइसकेपछि त येशूसँगै बसिराख्नुपर्ने, होइन, एकदमै फेथफुल हुनुपर्ने हो नि त। तर यो स्त्री चाहिँ के भएनन् त भन्दा, येशूसँग भएनन्, तर येशू बाहेक अरू व्यक्तिहरूसँग चाहिँ है गाँसी नपुगे, यसै कारणले गर्दा चाहिँ ऊ चाहिँ व्यभिचारी बनिन्, बुझ्दै हुनुहुन्छ? बुझ्नुभयो नि। अब अर्को बुझ्नुपर्ने कुरा चाहिँ नि, अर्को बुझ्नुपर्ने कुरा चाहिँ, अब कन्फ्युजन छ भनेर हामीले हेऱ्यौँ नि, होइन? अब कन्फ्युजन चाहिँ के छ त, अब त्यस भए फल्स रिलिजियस चर्च सिस्टममा कन्फ्युजन चाहिँ के छ त, के छ होला कन्फ्युजन भन्दाखेरि, सोल चाहिँ बाइबलले चाहिँ हामीले हेर्छौँ सोल मर्छ भनेर हामीले हेर्छौँ, राइट हो नि? तर म्याक्सिमम बाहिर हामीले हेर्छौँ भने फल्स रिलिजियस सिस्टममा चाहिँ के छ, सोल मर्दैन, सोल चाहिँ उडिहिन्छ, हो कन्फ्युजन छ क्या। हेर्नुहोस् त, हेल हेल भनेको प्लेस अफ टर्मेन्ट होइन भनेर बाइबलले बताउँदछ भने त्यहाँ के विश्वास गरिन्छ, हेल इज अ प्लेस अफ टर्मेन्ट हो भने चाहिँ यी सबै कुराहरू चाहिँ के हो त, कन्फ्युजन नै कन्फ्युजन छ क्या बाहिर चाहिँ। द्याट्स वाइ फल्स रिलिजियस चर्च सिस्टमलाई चाहिँ बाइबलले के भन्दछ त भन्दाखेरि बेबिलोन भनेर भनिएको छ। बुझ्नुभयो नि, बेबिलोन मिस्ट्री। अब मिस्ट्री भनेको छ किन मिस्ट्री त भन्दा साधारणत यो चाहिँ यो कन्फ्युजनलाई चाहिँ नि मान्छेले चाहिँ अब बुझ्नै सकेको नि छैन र यो चाहिँ गलत हो भनेर बुझ्नै सकेको छैन कि, इट्स अ मिस्ट्री। त्यही भएको कारणले गर्दा मिस्ट्री भनेको छ। अनि अर्को के भनेको छ, मदर भनेको छ नि होइन, किन आमा भनेर चलायो होला शब्द, छोरी भन्न सक्थ्यो होला होइन, आमा भनेको छ नि त होइन। आमा कसरी हुँदछ त भन्दाखेरि बच्चा जब पाउँदछ त्यसपछि मात्र आमा हुन सक्दछ, सही हो। बच्चा नभइकन आमा भन्न मिल्छ कसैलाई, मिल्छ मिल्दैन। त्यसो हो भने आमा छ भने, आमा भन्दछ भने बच्चा पनि हुन जरुरी छ। त्यसो भए यो आमा चाहिँ को हो त, फल्स रिलिजियस सिस्टमको आमा भनेको चाहिँ रोमन क्याथोलिक सिस्टम भयो, र बच्चा बच्ची चाहिँ को भए, डटर्स चाहिँ को भए, प्रोटेस्टेन्ट सिस्टम हो क्या। बुझ्दै हुनुहुन्छ, यी सबै दुवैलाई चाहिँ बाइबलले के भनिएको छ, बेबिलोन। बेबिलोनको अर्थ के हो, कन्फ्युजन। अनि स्त्रीसँग तुलना गरिएको छ, स्त्री किन, फल्स चर्च भएको कारणले गर्दाखेरि। बुझ्नुभयो, यति बुझ्नुभयो नि होइन। ल अब यति कुरा अब हामीले बुझिसकेपछि अब अर्को बुझ्नुपर्ने कुरा चाहिँ यहाँ के छ त भन्दाखेरि, पानी माथि बसेको थियो नि त होइन, हो नि, पानी माथि बसेको थियो। अब पुरानो सहर पनि पानी माथि नै बसेको थियो, बेबिलोन सिटी। यो बेबिलोन, मिस्ट्री अफ बेबिलोन पनि नि, चर्च सिस्टम पनि कहाँ नै बसेको छ, पानी माथि। अब यसको अर्थ के हो त हामी हेर्नेछौँ, रेभलेसन 17:15, प्रकाश 17:15 पढिदिनुहोस् त ब्रदर ज्वेल।
अनि उनले मलाई भन्छन्, जुन पानीहरू तिमीले देख्यौ जहाँ त्यो बेस्या बस्छ, ती पानीहरू, पानी चाहिँ मानिसहरू, भिडहरू, जातिहरू र भाषाहरू हुन्।
हेर्नुहोस् त, अब यो पानीको अर्थ चाहिँ, अब यो मिस्ट्री अफ बेबिलोन चाहिँ कहाँ बसेका छन् त भन्दाखेरि मानिसहरूमाथि के, बुझ्दै हुनुहुन्छ, कुनै मानिसलाई चाहिँ उसले के गरेका छन्, क्याप्चर गरेर राखेको छ क्या। मिस्ट्री हो नि त, मान्छेले बुझेको छैन नि त होइन, यसै कारणले गर्दा उसले, उसको शक्ति नै चाहिँ के भएको छन्, मानिसहरू, पुरै मानिसहरूलाई चाहिँ उसले के गरेर राखेका छन्, क्याप्चर गरेर राखेका छन्। बुझ्दै हुनुहुन्छ, अब एकदेखि चार पदमा अब को अर्थहरूलाई अब हामी हेर्नेछौँ है त, सत्रको, प्रकाश सत्रको एकदेखि चार पदको अर्थलाई हामी हेर्नेछौँ। पहिलो हामीले हेऱ्यौँ, के हेऱ्यौँ, स्त्रीको अर्थ हामीले हेऱ्यौँ हो, व्यभिचारी किन भयो भन्ने कुरालाई हामीले हेऱ्यौँ हो नि। त्यसपछि अब हामीले के कुरालाई हेऱ्यौँ, त्यसपछि के हेऱ्यौँ हामीले, व्यभिचारी किन भयो भनेर हामीले हेऱ्यौँ, र त्यसपछि पानीमाथि बसेको कुरालाई हामीले हेऱ्यौँ, र आमा किन भनिएको भन्ने कुराहरूलाई हामीले हेऱ्यौँ हो नि। अब त्यसपछिको अर्थहरूलाई अब हामी हेर्नेछौँ, पानीको अर्थ पनि मैले बताइसकेँ। अब उसले चाहिँ कप लगाएको थियो क्या, कप, कपमा खाएको थियो नि, हो कि न, सुनको कचरा हो। पुरानो करारमा पनि सिटीमा है उनीहरूले पुरै दाखमद्दा सुनको कचौरामा खाइरहेको थियो। यहाँ पनि उसँग चाहिँ नि यो मिस्ट्री अफ बेबिलोनसँग नि फल्स चर्च सिस्टमसँग पनि कप छ अरे क्या। त्यो कप चाहिँ के हो त भनेर हामीले हेर्छौँ भने गोल्डन कप हो। अनि गोल्डन कपले चाहिँ त्यो चाहिँ परमेश्वरको वचनलाई दर्शाउँदछ, इट्स वर्ड अफ गड, वर्ड अफ गड उसले चाहिँ हातमा लिएको छ हो त्यो कप। तर त्यो कपभित्र चाहिँ के छ त भन्दाखेरि खराब मद्द के, मद्द छ नि त त्यो, भने चाहिँ के हो, फल्स डक्ट्रिन छ क्या। बुझ्दै हुनुहुन्छ, के रहेछ, फल्स डक्ट्रिन चाहिँ राखेको छ क्या। अनि फल्स डक्ट्रिनले चाहिँ नि राखे राखेर चाहिँ उसले के गरेको छ, सारा संसारलाई मत्त बनाएको छ क्या। फल्स डक्ट्रिन जे छ, बाइबलले जे भन्छ त्यसको बिल्कुलै अपोजिट कुराहरू चाहिँ सिकाएर चाहिँ के भएको छ, सबै मानिसहरू चाहिँ नि त्यो मद्दले चाहिँ त्यो फल्स डक्ट्रिनले चाहिँ के भएका छन्, मातेका छन्। बुझ्दै हुनुहुन्छ, सबैजना मातेका छन्, सबैजना मातेका छन् हो। यसै कारणले गर्दा अब मातेको मान्छेलाई हामीले केही कुरालाई बताउँदछौँ भने उसले सुन्छ सुन्दैन, यही भएको। हामीले हेर्छौँ भने यो सत्य त हामी सुनाउँछौँ नि होइन, तर सुन्दैन, किन त्यो मद्दले मातिएको छ क्या, के मद्दले, बेबिलोन, द मिस्ट्री अफ बेबिलोनको फल्स रिलिजियस सिस्टमको मद्दले चाहिँ, फल्स डक्ट्रिन्सहरूले चाहिँ मानिसहरू मातेका छन्। यसै कारणले गर्दाखेरि यो होइन भनेर भन्दा पनि मान्छेले पचाउनै सक्दैन, सुन्नै सक्दैन। उल्टी हामीलाई के भन्छ, एउटा शब्द भन्यो भने दसवटा शब्द, बिसवटा शब्द चाहिँ फर्काउँदछन्। बुझ्दै हुनुहुन्छ, हो। अब मद्दको इफेक्ट चाहिँ नि बाइबलमा प्रष्ट यहाँ देखेको हामी पाउँदछौँ के, के हो त मद्दको इफेक्ट। आउनुहोस् हामी प्रभर्ब्स उपदेशक 23:29-30 पद हामी गर्दै हामी बिस्तारै पढ्नेछौँ। म सिस्टर मुनालाई पढिदिन हुन अनुरोध गर्न चाहन्छु। हितोपदेश 23:29-30 पढिदिनुहोस् पहिला।
कसले हाय हाय गर्छ, यसको शोक गर्छ, को झगडामा पर्छ, कसले मुख बजाउँछ, कसलाई बिना कारणै चोटहरू लागेका छन्, कसका आँखाहरू राता छन्, तिनीहरूकै जो अबेरसम्म दाखमत पिउँदै बस्छन्, तिनीहरूकै जो मसला मिलाएको मदिरा खोज्न जान्छन्।
को मान्छे चाहिँ हाय हाय काट्दै बस्छ हो, कसले कसलाई चाहिँ शोक पर्छ होइन, अनि त्यसपछि शोक गर्छ, कसले को झगडामा पर्छ होइन, र कसले मुख बजाउँछ। मुख बजाउनु भने के हो, सिटी बजाउनु भने हो र, यहाँ धेरै बोल्छ होइन भन्न खोजेको, मुख बजाउनु होइन। अनि हेर्नु त कसैलाई बिना कारण, कसलाई बिना कारण चोट लागेका छन्, कारणै बिना चोट लाग्छ हो, अनि कसका आँखाहरू राता छन् भने उहाँ एकदमै रिसाउँछन्, आँखा रेड हुनु भनेको फियर्स है, को त जसले चाहिँ के गर्छ, दाखमद्दा पिउँछन्। हेर्नुहोस् है, आज अन्य व्यक्तिहरू यस्तै भएका छन्, के को कारणले गर्दाखेरि, दाखमद्दको कारणले गर्दाखेरि। दाखमद्दा पनि के हो त, ककटेल भने चाहिँ मसला मिसाएर सबै मिसाएर खाने क्या, भन्नुको मतलब सबै डक्ट्रिन्सहरू मिसाएर खाने व्यक्तिहरू चाहिँ कस्तो हुँदो रहेछन्, यस्तै हुँदछन्, यता पनि ठिक छ उता पनि ठिक छ, यता पनि ठिक छ उता पनि, उता चर्च गए ए ठिकै छ त उसले राम्रै डक्ट्रिन्स बोलेको छ, राम्रै वचन बोलेको छ, विश्वास गर्ने खाने, उता जाने अर्को ठाउँ जाने त्यहाँ पनि त्यो पनि खाने, अर्को ठाउँ सबै खाने क्या, ककटेल मिसाएर खानेहरू चाहिँ यस्तो हुँदछ। अब यो ककटेल भनेको चाहिँ के हो त भन्दाखेरि, वचनको हो डक्ट्रिन्सको मिसावट। बुझ्दै हुनुहुन्छ, हो। अब त्यसपछि हामीले के कुरालाई देख्न सक्छौँ भने, अनि 31 पदमा हामीले हेर्छौँ भने चाहिँ नि, दाखमद्द जब त्यो रातो हुन्छ, जब त्यो कचौरामा चमचमाउँछ अरे, हेर्नुहोस् त दाखमद्दले चाहिँ नि मानिसलाई चाहिँ तान्दछ क्या। अब यस्तै संसारिक जुन छ नि कुराहरू, ती कुराहरूले अरू फल्स डक्ट्रिनहरूले चाहिँ मानिसहरूलाई के गरिराखेको छ, तानिराखेको छ क्या। त्यही भएर त धेरै मानिसहरू कहाँ छन्, शैतानको क्लचेजमा छन्, किन दाखमद्दले तान्छ क्या मान्छेलाई। त्यसरी नै के भएको छ त भन्दाखेरि, दाखमद्दले तान्छ भन्नुको मतलब के हो त, त्यो नखाने व्यक्तिलाई त त्यसको वास्तै हुँदैन, जब खान थाल्छ नि त्यसले चाहिँ के गर्न थाल्छ, अब तान्न थाल्छ नि होइन, हो। यसै कारणले गर्दा हेर्नुहोस् त, सत्यता त यो सत्यता त होइन, नेपालमा अन्य अन्य ठाउँहरूमा बिस्तारै इमर्ज हुँदै थियो, त्योभन्दा अगाडि त के खाँदै थिए, त्यही दाखमद्दा त पिउँदै थिए नि होइन। यसै कारणले गर्दा दाखमद्दाले चाहिँ के गरिराखेछन्, तानिराखेको अवस्था छ। तर यहाँ हेर्नुहोस् त 32 पदमा के लेखेको छ, ए अनि जब त्यो तर्र झर्छ हो, तब त्यसलाई नहेर नहेर भन्नुभएको छ है दाखमद्दालाई। अब हामीले त्यो फल्स डक्ट्रिनका कुराहरूलाई, त्यो कुराहरूलाई अब हामीले हेर्नु हुँदैन। अनि यहाँ अर्को के लेखेको छ 32 पदमा, अन्त्यमा हेर्नुहोस् है, हेर्दा त एकदमै रङ्गीन देखिन्छ हो, झरझराउँदो रमाइलो राम्रो देखिन्छ, तर अन्तमा त्यसले सर्पले झैँ डस्छ र साँबे साँबे साँपले झैँ डस्छ भनेर लेखेको छ। हेर्नुहोस् त अन्तमा त्यसले चाहिँ के गर्ने रहेछ, डस्छ, पोइजन फैलाउँछ नि होइन। सर्पले ठुङ्गेपछि के हुन्छ, पोइजन आउँछ नि होइन, अनि बिस्तारै बिस्तारै चाहिँ मान्छे मृत्युमा पुग्दछ नि। यस्तै यो फल्स डक्ट्रिनले चाहिँ मानिसलाई चाहिँ के गर्दछ त भन्दाखेरि पोइजन फैलाउने काम गर्दछ। बुझ्दै हुनुहुन्छ, हो यी कुराहरू छन्। अब त्यसै कारणले गर्दाखेरि चाहिँ परमेश्वरले के भन्नुहुन्छ त भन्दाखेरि, तिनीहरूको पापमा तिमीहरू नपर, मेरो मानिसहरू हो, बेबिलोनबाट निस्क भनेर चाहिँ उहाँले भन्नुभएको छ। बेबिलोनबाट निस्क, हेर्नुहोस् त अब यो बेबिलोन भने लिटरली के हो के हो भनेर नबुझिसकेपछि कहाँबाट निस्किने पत्तै पाउँदैन, ठिक छ। इट्स अ मिस्ट्री टु मिस्ट्री हो नि त यो त। तर आज हामी परमेश्वरलाई धन्यवाद दिनुपर्दछ किनभने उहाँले हामीलाई यो मिस्ट्री अफ बेबिलोनबाट चाहिँ के गर्नुभएको छ, निकाल्नु भएको छ। उहाँले के भन्नुभएको छ, आओ बाहिर आऊ हो। यो नै चाहिँ के हो त, डिभाइन कल, जुन हामीले स्टडी 51 हामीले हेरिसकेका छौँ हो, डिभाइन कल। डिभाइन कल चाहिँ के हो त, परमेश्वरले चाहिँ बोलाउनु भएको, आओ निस्केर आओ, त्यो ठाउँमा तिमीहरू नबस, तिनीहरूको हो तिनीहरूको पाप चाहिँ पापमा चाहिँ भागीदार तिमीहरू नआऊ, त्यहाँबाट चाहिँ तिमीहरू निस्केर आओ भनेर चाहिँ परमेश्वरले भन्नुभएको छ। आउनुहोस् हामी दुई पद हेरौँ त, 18 प्रकाश 18, सिस्टर रोमिला पढिदिनु हुन अनुरोध गर्न चाहन्छु, 18:1-2 पढिदिनुहोस् त बिस्तारै। हजुर,
अनि यी कुराहरूपछि मैले कुनैको अधिकार भएको अर्को एकजना स्वर्गदूतलाई स्वर्गबाट उद्धित गरेको देखि, अनि उनको महिमा देखि झलमल भए, अनि उनी ठुलो स्वरले यसो भन्दै शक्तिसाथ पढाए, महान विद्रोह गर्यो धर्यो र दुष्ट आत्माहरूको वासस्थान हरेक अशुद्ध आत्माको कैदखाना अनि हरेक अशुद्ध र विलापको चराको फोहोर भएको
छ। हेर्नुहोस् त, बेबिलोनलाई के भनेको छ, बेबिलोन ढल्यो ढल्यो, अब बेबिलोन ढल्दैछ, हेर्नुहोस् है। अनि के भनेको छ त्यहाँनिर हेर्नुहोस् त, दुष्ट आत्माहरूको वासस्थान, बेबिलोन चाहिँ कसको वासस्थान भएको छ, दुष्ट आत्माहरूको चराहरूको खोर भनेको छ नि होइन। हामीले यो चराको अर्थ हामीले कहाँ हेरेका थियौँ, चरा गुड लगायो भनेर हामीले हेरेका थियौँ नि होइन, कहाँ हेरेका थियौँ, रायोको दृष्टान्तमा हामीले हेरेका थिएनौँ र रायो चाहिँ के भयो, बढ्यो, बढेर चाहिँ रुख बन्यो, रुख बनेर हाँगाहरूमा चाहिँ अब के गरे, अब चराहरूले चाहिँ गुड बनाए। हेर्नुहोस् त त्यो रुख चाहिँ के हो त, चर्च, त्यो चर्चमा चाहिँ के गरे, गुड लगाए, कसले, चरा। चरा भने के हो, त्यही हामीले हेऱ्यौँ नि दुष्ट आत्मा। हेर्नुहोस् त दुष्ट आत्माहरूले चाहिँ के गरेका छन्, मण्डलीमा के बनाएका छन्, आफ्नो गुड बनाएर राखेका छन्। त्यही भएर फल्स डक्ट्रिन मात्रै प्रिच हुन्छ क्या त्यहाँबाट, फल्स डक्ट्रिन, बुझ्दै हुनुहुन्छ। र अनि यहाँ के लेखेको छ त भन्दाखेरि, ए घिनलाग्दो चराहरूको खोर भएको छ भनेर लेखेको छ। अब तिन पद,
किनकि त्यसको व्यभिचारको क्रोधको मध्यबाट सबै जातिहरूले किएका छन्, अनि पृथ्वीका राजाहरूले त्यससँग व्यभिचार गरेका छन् र पृथ्वीका व्यापारीहरू र त्यसका सुख विलासको परिपूर्णताद्वारा भगवान भएका छन्।
के भएका छन्, हेर्नुहोस् त त्यहाँ व्यभिचार गरेका छन्, त्यो मद चाहिँ सबैले पिएका छन् हो, जाति जातिहरूले सबैले पिएका छन् हो नि। त्यही भएर चाहिँ सबैजना चाहिँ के छन् त भन्दाखेरि, त्यही मिस्ट्री अफ बेबिलोनको मध्यमा नै के छन्, मस्त भएका छन्। बुझ्दै हुनुहुन्छ, अनि यसै कारणले गर्दा परमेश्वरले चाहिँ 4 के भन्नुहुन्छ, हेर्नुहोस् त, अनि मैले स्वर्गबाट यसो भन्दै गरेको अर्को एउटा बाणी सुने, अर्को बाणी सुने, एक पदमा भएको चाहिँ यीशु ख्रीष्ट हो यीशु ख्रिस्टको प्रेजेन्स हो त्यो चाहिँ 1874 को कुरा हुँदैछ हो यीशु ख्रिस्टले चाहिँ के भन्दै हुनुहुन्छ ए महान बेबिलोन सहर अब ढल्यो ढल्यो भन्दै हुनुहुन्छ अनि अर्को आवाज आयो त्यस पश्चात हेर्न त चार पदमा कसको आवाज हो डिभाइन कल परमेश्वरको आवाज अनि परमेश्वरले चाहिँ के भन्दै हुनुहुन्छ त्यो सहरबाट हो त्यो ठाउँबाट मेरो मानिसहरू निस्क भनेर चाहिँ उहाँले बोलाउनु भएको छ हो यही कलिङ आज तपाईँ हामीहरूको बिचमा आएको छ र हामीले त्यो कलिङलाई सुनेर हामी त्यो बेबिलोनबाट चाहिँ हामी के भएका छौँ बाहिर आएका छौँ बुझ्दै हुनुहुन्छ हो दाखमद पिएको कारणले गर्दा धेरै मानिसहरूले सुनाउँदै गर्दा धेरै मानिसहरू आउँदैनन् कि यहीँ पनि हामी देख्न सक्दछौँ यहाँ हामी कतिजना थियौँ र अहिले हामी कतिजना छौँ हो किन यति त्यो मद्दले पिइसकेपछि त्यहाँबाट त्यो रसबाट बाहिर आउन सक्दैन मानिसहरू यसै कारणले गर्दाखेरि धेरै मानिसहरूलाई है परमेश्वरले कल चाहिँ दिनुभएको सुनेका हुन् तर पनि सबैजना चाहिँ आउँदैन अब हामीले हेर्छौँ भने चाहिँ पुरै फल्स प्रोफेट्सहरू छन् क्या अहिले चाहिँ पैसाको नाममा होइन फल्स डक्ट्रिन्सहरू चाहिँ पुरै प्रचार गरिराखेको अवस्था हामी पाउँदछौँ हेर्नुहोस् त हामी यर्मियाको पुस्तकबाट हामी केही कुराहरूलाई हेर्नेछौँ यर्मिया 51 अध्यायको 7 पढिदिनुहोस् त ब्रदर जोएल यर्मिया 51 51 7 पढिदिनुहोस् त हेर्नुहोस् है यहाँ पनि फेरि बाबेलकै विषयमा हुँदैछ हामी बेबिलोन हेर्दैछौँ राइट यर्मियाको पुस्तक के भन्छ सुनको कचौरा भएको छ हो सुनकै कचौरा हो बाबेल के भएको छ सुनको कचौरा भएको छ हो नि अनि त्यसपछि हो सम्पूर्ण पृथ्वीलाई मतायो यर्मियाको पुस्तकले नि यही भनेको छ केले मतायो त दाखमद्दले त्यो दाखमद्द चाहिँ के हो त हेर्दाखेरि चाहिँ वर्ड अफ गड होइन बाहिर सुनको कचौरा भन्ने बित्तिकै हो परमेश्वरको वचनै जस्तो देखिन्छ नि होइन बाहिरबाट त परमेश्वरको वचनै देखिन्छ तर भित्र चाहिँ के छ उनीहरूको आफ्नै दाखमद्द छ क्या त्यसले चाहिँ मताएको हो नि त होइन अनि त्यसपछि हो के भएका छन् जातिहरू पागल भएका छन् हेर्नुहोस् त वचनले यहाँ प्रष्टै हामीलाई बताउँदछ बेबिलोनको अर्थ हामीले बुझिसकेपछि मात्र हामी थाहा पाउँदछ कि के कुराले चाहिँ मानिसहरू चाहिँ पागल भएका छन् भन्ने कुरा बुझ्दै हुनुहुन्छ नि न त हामीले बुझ्दैन थियौँ हेर्नुहोस् त यो चाहिँ तेस्रो बेबिलोन मेस्ट्रिय बेबिलोनको अर्थ हो के अनि पागल भएका छन् अनि त्यसपछि ढल्यो अब अनि हेर्नुहोस् त परमेश्वरले बेबिलोनलाई चाहिँ निको पार्न चाहनु भएको हो नि तर के हुन सकेन त्यो आफै निको हुन नै चाहिनन् के यसै कारणले गर्दाखेरि चाहिँ परमेश्वरले चान्स दिनुभएको हामी हायर स्टडिजमा कति समय दिनुभयो त भन्ने कुरा हामी चाल पाउँछौँ अहिले हामी यो कुरालाई हेर्दैनौँ तर परमेश्वरले चाहिँ के गर्न निको पार्न चाहनुभएको थियो बेबिलोनलाई राइट समय पनि दिनुभएको तर ऊ आफैले चाहिँ नि निको हुनै नचाहेको कारणले गर्दाखेरि चाहिँ अब उसलाई उसकै कुरामा छोडिदियो उसको पाप चाहिँ अब कहाँ पुगेको छ स्वर्गसम्म पुगेको छ हो अघि नै बेबिलोन हेऱ्यो नि उसको पाप कहाँसम्म पुग्यो स्वर्गसम्म पुग्यो नि त हो बेबिलोन सिटीको कुरा गर्दैछु म त्यसपछि परमेश्वरले डाइरेक्ट के दिनुभयो न्याय दिनुभयो नि त हातले लेखिदिनु भयो नि होइन हो नि यो कम्प्यारिजन छ हेर्नुहोस् है यता पानीमा थियो, यता पनि पानीमै छ हो, यता कचौरा सुनको कचौरा खाँदै थियो, त्यो त टाइम भयो। एन्टी टिपिकल यसरी पुरा हुँदैछ। यहाँ पनि बेबिलोनले, मिस्ट्री अफ बेबिलोनले सुनको कचौरा ल्याएछ, यता मद्द पिउँदै थियो हो, यता पनि सुनको कचौरामा मद्द पिउँदैछ, यता बेबिचार भइराखेको थियो, यता पनि बेबिचारै भइराखेको छ। हेर्नुहोस् है, यो चाहिँ के हो, कम्प्यारिजन छ यस्तो कुरा हो। अनि अब यो भइसकेपछि चाहिँ त्यहाँ के भएको छ त भन्दाखेरि, युफ्रेटिस नदी चाहिँ के गरेको थियो, पुरै मोडेर सुकाइदिएको थियो नि होइन, सुकाएर चाहिँ अनि बल्ल के गरेको थियो उनीहरू, भित्र गएको थियो नि, हो कि होइन, हो नि, हो त्यस्तै नि। अब जब बेबिलोनलाई परमेश्वरले नष्ट गर्नुहुन्छ नि, उहाँले के गर्नुहुन्छ त भन्दा त्यो पानीलाई चाहिँ सुकाइदिनुहुन्छ। बाइबलमा प्रष्टै लेखेको छ। अब पानीलाई सुकाउनुले को अर्थ के हो त भन्दाखेरि, त्यो फल्स रिलिजियस चर्च सिस्टमलाई चाहिँ मानिसहरूले चाहिँ अब छोड्न थाल्छ भन्नुभएको छ क्या, ड्राइड अप। अहिले चाहिँ लिटरली सुकिराखेको छ नि होइन, त्यो हुँदै गर्दा चाहिँ मान्छेले रेभलेसनको पुस्तकमा भएको कुरा लिटरल हो भनेर, ओ युफ्रेटिस सुक्दैछ है, सुक्दैछ, यसोको सेकेन्ड कमिङ इज भेरी नियर भन्दै र यसरी भन्दैछन्। तर वास्तवमा यसको साङ्केतिक अर्थ छ नि त, यसको साङ्केतिक अर्थ चाहिँ के, अब यो सत्यता जति प्रिच हुँदै जान्छ नि, मान्छे के गर्दै जान्छन्, बेबिलोनलाई छोड्दै 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 जान्छ नि। अनि त्यो पानी चाहिँ के हुन्छ, अब मिस्ट्री अफ बेबिलोन त कहाँ बसेको थियो, पानीमा, पानी भनेको त पिपलहरू, त्यो पिपलहरूले चाहिँ अब छोड्ने छन्, ड्राइड अप हुँदै जानेछन् हो। अनि त्यो भइसकेपछि बल्ल त्यो सिटीभित्र छिरेको हो नि त, सिटीभित्र को छिर्यो, साइरस, साइरसलाई अघि के भनिएको थियो, एनोइन्टेड वान, हु इज एनोइन्टेड वान, साइरस द एनोइन्टेड वान भनेको थियो नि होइन, मेरो अभिषिक्त जन, यसैया 45 भनेको थिएँ कि थिएन, हो एनोइन्टेड, हु इज एनोइन्टेड वान, यीशु ख्रिस्ट, यीशु ख्रिस्टले नै बेबिलोनलाई चाहिँ, मिस्ट्री अफ बेबिलोनलाई चाहिँ के गर्नुहुन्छ, भित्र सिटीभित्र छिर्नु भएर तस नस गर्नुहुन्छ कि, बुझ्दै हुनुहुन्छ, हेज अलरेडी खाम, उहाँको उपस्थिति भइसकेको छ, अब सर्टली यो कुराहरू पनि पुरा हुनेवाला छ, बुझ्दै हुनुहुन्छ। आउनुहोस् हामी प्रकाश 16:12 पढौँ त, सिस्टर रोमी पढिदिनुहोस् त। बाह्र
अनि पूर्वका राजाहरूको बाटो तयार होस् भनेर त्यसको पानी सुकी गयो,
खनाए नि होइन, जब खनाएपछि के भयो, युफ्रेटिस सुक्यो। अब हामीले युफ्रेटिसको अर्थ हामीले हेरेका थियौँ नि, हामीले फोर रिभर्स आउट अफ इडन गार्डन भनेर हामीले भन्ने विषयमा हेर्दै गर्दाखेरि त्यहाँ के थियो, पिसोन, गिहोन, हिदिखेल, युफ्रेटिस हो। पिसोनको अर्थ के हो, पिसोन र गिहोन भनेको हेभेनली सेल्वेसनमा जाने, पिसोनको 1,44,000, गिहोन सर्भेन्ट क्लास होइन, हिदिकेल एन्सियन्ट बर्दिज जुन कुसको देशतिर बग्यो भन्ने कुराहरू होइन, हामीले ती सबै कुराहरूलाई हामीले हेर्दै थियौँ। र अनि अन्तिम युफ्रेटिसको अर्थ चाहिँ के थियो, वर्ल्ड हो नि, वर्ल्ड अफ म्यानकाइन्डले चाहिँ छोड्छ भने, यो पनि त युफ्रेटिसको मिनिङ त्यही हो नि होइन र, युफ्रेटिसको चाहिँ मिनिङ के थियो, वर्ल्ड अफ म्यानकाइन्ड होइन र, हो। अनि त्यो युफ्रेटिस नदी सुक्नु भन्नुको अर्थ चाहिँ के हो त, वर्ल्ड अफ म्यानकाइन्डले चाहिँ सपोर्ट गर्न छोड्दछ। अनि त्यो भइसकेपछि चाहिँ के भने चाहिँ, यहाँ पूर्वको राजाको लागि चाहिँ बाटो तयार गर्नु, पूर्वको राजा हो यीशु ख्रीष्टलाई के भनेको छ, सन अफ राइचियसनेस हो नि, धार्मिकताको सूर्य, पूर्व। अनि गेट पनि कहाँ नै हुन्थ्यो, ट्याबरनेकलमा हामीले हेर्दै गर्दा पूर्वमा नै एउटै मात्र गेट हुन्थ्यो ट्याबरनेकलमा, अनि त्यसले के कुरालाई जनाउँदछ, यीशु ख्रीष्टलाई जनाउँदछ भनेको जस्तै, यहाँ पनि यीशु ख्रीष्टको बाटोलाई चाहिँ तयार गरेको हो त्यो चाहिँ, बुझ्दै हुनुहुन्छ। त्यस पश्चात के भयो, बेबिलोन सिटीभित्र छिर्यो, सबै कुराहरू तहस नहस गरे, जुन कुरा मैले तपाईँहरूलाई अघि नै बताइसकेको छु, बुझ्दै हुनुहुन्छ नि होइन, हो। अनि अब यसको अन्तिम डिस्ट्रक्सन चाहिँ के हुँदछ त भन्दा, हामीले हेर्छौँ भने हामी प्रकाश 18:21 पदमा पाउँदछौँ। ब्रदर जोएल पढिदिनुहोस् त, प्रकाश 18:21।
प्रकाश 18:21, अनि एकजना शक्तिशाली स्वर्गदूतले ठुलो जादु जस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै त्यो समुद्रभित्र फ्याँके। यसरी नै जोडसित त्यो महान सहर बेबुलन तल फ्याँकिनेछ र कहिले पाइने छैन।
कसरी फाँकिनेछन्? यसरी नै, यसरी नै भने कसरी? ठुलो जाँतो जस्तै एउटा ढुङ्गा उठाएर भने भनेको छ नि, होइन? त्यो जाँतो शब्द चलाएको छ क्या, जाँतो किन चलायो होला? जाँतोको दुईवटा भाग हुन्छ क्या, हो नि? हो, दुईवटा भाग के हो नि त भन्दाखेरि, रोमन क्याथोलिक सिस्टम, प्रोटेस्टेन्ट सिस्टम, दुवै। बेबिलोन त, बेबिलोनले त दुवैलाई जनाउँदछ नि, होइन र? हो, ती दुवैलाई चाहिँ अब के गरिनेछन्? खसालिनेछन्, हो? जाँतो। अब जस्तै पानीमा नि त्यो ढुङ्गा हालेर चाहिँ नि मान्छेलाई चाहिँ डुबायो भने के हुन्छ? माथि निस्किन सक्छ? सक्दैन नि। यो भन्नुको मतलब चाहिँ अटर डिस्ट्रक्सन, अब निस्किनै सक्दैन, खत्तम हुन्छ भन्न खोजेको क्या यो चाहिँ। त्यस्तै हामीले हेर्छौँ भने टाइटानिक जहाज कहाँ छ, होइन भन्ने कुरा मान्छेलाई थाहा छ कि छैन? समुद्रको भित्र कहाँ छ भनेर थाहा छ नि, होइन? छ नि, छ कि छैन भन्नुहोस् त? थाहा छ, तर पनि किन ननिकालेको त्यो भने? निकाल्नको लागि त यति धेरै पैसा पर्छ कि त्यो अर्को टाइटानिक, दुईवटा टाइटानिक, तिनवटा टाइटानिक जहाज चाहिँ बन्छ क्या? यति धेरै सिपहरू डुबेको छ, त्यो सिपहरूलाई कहिल्यै निकाल्दैन। किन? किनभने निकाल्नको लागि यति गाह्रो हुन्छ कि त्यो पैसा यति धेरै जान्छ कि त्यो मान्छेले निकाल्दै निकाल्दैन क्या। त्यही भएर टाइटानिकलाई पनि अब निकाल्दैन मान्छेले। भन्नुको मतलब चाहिँ के हो त भन्दा, यसले चाहिँ के कुरालाई जनाउन खोज्दैछ त भन्दा, अटर डिस्ट्रक्सन के, अब कहिले पनि त्यस पश्चात चाहिँ के हुँदैन, अब आउँदैन, अब मिस्ट्री अफ बेबिलोन हुँदैन भन्नु खोजेको क्या यो चाहिँ। बुझ्दै हुनुहुन्छ नि? हो। अनि यसै कारणले गर्दाखेरि फेरि अन्तिममा परमेश्वरको आवाज चाहिँ के हो त भन्दा, मेरो मानिसहरू हो, त्यसको पापमा तिमीहरू नपर, सहभागी नहो, त्यहाँबाट चाहिँ निस्क, कम आउट माई पिपल भनेर चाहिँ परमेश्वरले आवाज दिइराख्नु भएको छ। यही आवाज 1874 पश्चात चाहिँ, हेर्नुहोस् है, किन? किनभने 18:1 के भएको छ? एउटा स्वर्गदूत तल झरिसकेपछि चाहिँ पृथ्वी झलमल्ल भयो भने चाहिँ नि, होइन? त्यो चाहिँ द्याट इज फ्रम 1874। बुझ्दै हुनुहुन्छ? हो, त्यस पश्चातको कलिङ चाहिँ डिभाइन कल भइराखेको छ। बुझ्दै हुनुहुन्छ नि? हो, आज बेबिलोनबाट चाहिँ निस्किनु पर्दछ। अनि परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको हुन्, तपाईँहरूले वचन बुझ्नुभएको छ भन्ने कुरालाई म विश्वस्त छु, र केही बुझ्नुभएको छैन भने पनि तपाईँहरूले सोध्न सक्नुहुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई धेरै धेरै आशिष दिनुभएको हुन्। Thank you.